ওইটি ইয়ুমনা 3:10 থেকে 18। পরমেশ্বরের সন্তান র শয়তানের সন্তান এসেইবাট প্রকট হুন্ছন। হরেক জসলে ধার্মিকতাকো কাম গর্দৈন ত্যো পরমেশ্বরবাটকো হইন, র ত্যো পনি হইন জসলে আফনো ভাইলাই প্রেম গর্দৈন। কিনকি তিমিহরুলে সুরুদেখি শুনেকো সমাচার ইয়েহি হো, হামিলে এক অর্কালাই প্রেম গর্নুপর্ছ। কৈন জস্তো হইন যো চাহিঁ ত্যস দুষ্ট বাটকো থিয়ো র আফনো ভাইলাই মার্যো। अनि त्यसले उसलाई किन मार्यो? किनभने त्यसका आफ्ना कामहरू दुष्ट थिए, तर त्यसका भाइका चाहिँ धर्ममय थिए। 13 हे मेरा भाइहरू हो, संसारले तिमीहरूलाई घृणा गर्छ भने अचम्म नमान। हामी जान्दछौँ हामी मृत्युबाट जीवनमा सरिसकेका छौँ, किनभने हामी भाइहरूलाई प्रेम गर्छौँ। जसले आफ्नो भाइलाई प्रेम गर्दैन त्यो मृत्युमा रहिरहन्छ। हरेक जसले आफ्नो भाइलाई घृणा गर्छ त्यो हत्यारा हो। अनि तिमीहरू जान्दछौ कुनै पनि हत्यारासित त्यसभित्र रहिरहने अनन्त जीवन छैन। उहाँले हाम्रा निम्ति आफ्नो प्राण अर्पण गर्नुभएको छ, यसैबाट हामी परमेश्वरको प्रेम थाहा पाउँछौँ र हामीले भाइहरूका निम्ति आफ्ना प्राणहरू अर्पण गर्नुपर्छ। तर जससँग यस संसारको सम्पत्ति छ र आफ्नो भाइलाई खाँचोमा परेको देख्छ तर ऊप्रति आफ्नो हृदय कठोर पार्छ, त परमेश्वरको प्रेम उसमा कसरी रहन्छ र? मेरा साना नानीहरू हो, वचनले मात्र होइन जिब्रोले मात्र पनि होइन तर कामले र सत्यताले प्रेम गर। वचनको खण्ड प्रभुले आशिष दिनुभएको छ। आज यो खण्ड पहिलो योना 3 अध्याय, वास्तवमा पुरै अध्याय के को विषयमा हो? पहिलो यो योना अध्याय 3 को विषय चाहिँ एउटा प्रश्नको जवाब यहाँ दिइरहेको छ। त्यो के भने, नयाँ जन्म पाएको परमेश्वरको एउटा सन्तान हो या होइन कसरी छुट्याउन सकिन्छ? दुईटा तरिकाले यहाँ जवाफ दिएको छ। पहिलो चाहिँ जवाफमा यो भनिएको छ कि ऊ नयाँ जन्मेको परमेश्वरको सन्तान हो भने उसले धार्मिकताको जीवन जिउँछ। यो कुरा चाहिँ यूहन्ना प्रेरितले पहिलो यूहन्ना 2:29 नै सुरु गर्दै 3:9 सिकाइरहेका छन्। त्यसपछि दोस्रो कुरा चाहिँ प्रेरित यूहन्नाले पवित्र आत्माद्वारा यो बताउँछन् कि साँच्चै मुक्ति पाएको परमेश्वरको सन्तान त्यो हो जसले चाहिँ परमेश्वरका छोराछोरीहरूलाई प्रेम गर्छ। यो दोस्रो कुरा हो। अनि यो चाहिँ पहिलो यूहन्ना 3:10-24 सिकाइएको छ। अनि हामी चाहिँ यो दोस्रो खण्डमा छौँ अहिले। साँचो विश्वासीले विश्वासी दाजुभाइ दिदीबहिनीहरूलाई क्रिस्चियनहरूलाई प्रेम गर्छ। अनि त्यसैले हामीले चाहिँ अस्ति 2 हप्ता अगाडि चाहिँ कुन चाहिँ प्रश्न लिएर हामीले यहाँ अध्ययन गर्दैथ्यौँ भने, किन विश्वासीहरूले एकअर्कालाई प्रेम गर्नुपर्छ? अनि यहाँ चाहिँ त्यसलाई 4 तरिकाले जवाफ दिएको हामी हेर्दैछौँ। अनि एउटा कुरा हामीले हेरेको थियौँ अस्ति, त्यो चाहिँ के भने, हामीले विश्वासी दाजुभाइहरूलाई दिदीबहिनीहरूलाई प्रेम गर्नुपर्छ किनभने परमेश्वरले नै यो आज्ञा गर्नुभएको छ तिमीहरूले एकअर्कालाई प्रेम गर्नु भनेर। धेरैचोटि आज्ञा गरिएको कुरा हो अनि उहाँको आज्ञा हो भने, अनि हामी उहाँको छोरा छोरी हौ भने परमेश्वर पिताको आज्ञालाई लिँदै हामी चाहिँ मान्नुपर्ने हो यदि उहाँको सन्तान हो भने। त्यो हामीले हेऱ्यौँ। अनि दोस्रो कुरा पनि हेर्न थालेको थियौँ, त्यो के भने, किन हामीले प्रेम गर्नुपर्छ एकअर्का लागि क्रिस्चियनहरूले भने, किनभने जीवन हामीसँग छ भने, जन्मेको हो भने जीवन छ, अनि जीवन छ भने त्यो अभिव्यक्ति हुने तरिका चाहिँ प्रेम हो. जीवन छ भने त्यहाँ प्रेम हुन्छ, जीवन छैन भने त्यहाँ प्रेम हुँदैन. जीवन भन्नाले चाहिँ यो नयाँ जीवन, यो चाहिँ परमेश्वरसितको सम्बन्ध, अनन्त जीवन, नयाँ जन्मद्वारा पाएको आत्मिक जीवन छ भने त्यहाँ प्रेम हुन्छ. अनि यो कुरा चाहिँ त्यही बुदामा हामी छौँ, 12-15 पदमा. अनि कैन जस्तो होइन भनेर पनि हामीले अध्ययन सुरु गरेका थियौँ, किनभने कैनसँग अनन्त जीवन थिएन. ऊ परमेश्वरको सन्तान थिएन, ऊ चाहिँ शैतानको सन्तान थियो, दुष्ट बाटोको थियो. त्यसैले उसले आफ्नो भाइ हाबिललाई मार्यो. अनि यो भन्ने क्रममा चाहिँ 12 पदमा यसरी लेखेको छ, कैन जस्तो होइन जो चाहिँ त्यस दुष्ट बाटोको थियो र आफ्नो भाइलाई मार्यो. अनि त्यसपछि प्रश्न सोधिएको छ, अनि त्यसले उसलाई किन मार्यो, जवाब दिएको छ, किनभने त्यसका, भनेको कैनका आफ्ना कामहरू दुष्ट थिए तर त्यसका भाइका चाहिँ धर्ममय थिए. अब यो भनेको के हो, कसरी उसको काम दुष्ट भयो? उसले पनि बलिदानहरू ल्याएको थियो, हाबिलले पनि केही बलिदानहरू ल्याएको थियो, अब कैनको काम किन दुष्ट भयो? उनीहरूको बलिदान कस्तो बलिदान थियो त्यसले नै उनीहरूको काम देखाइरहेको थियो वास्तवमा. तर यो भनेको के हो, अब यो बुझ्नलाई चाहिँ मसँग हिब्रु 11 अध्यायमा पठाउनु होला. हिब्रु 11 अध्यायको 4 पदमा यहाँ चाहिँ हामीलाई स्पष्ट बताएको छ किन कैनको बलिदानलाई परमेश्वरले ग्रहण गर्नु भएन र उसको भाइ हाबिलको बलिदानलाई चाहिँ ग्रहण गर्नुभयो. दुइटैले परमेश्वरलाई चढाएको थियो, कैनले मूर्तिलाई त चढाइरहेको थिएन, कैनले एउटा झुटो देवतालाई त चढाइरहेको थिएन बलिदान, उसले झुटो ईश्वरलाई पूजा गरिरहेको थिएन, ऊ जिउँदो साँचो परमेश्वरकै आएर बलिदान चढाउँथ्यो. तै पनि परमेश्वरले नाइ म लिन सक्दिनँ भन्नुभयो. उतातिर भाइले पनि आफ्नो बलिदान ल्याउँदै थियो, उसको चाहिँ हुन्छ भनेर उसँग खुसी हुनुभयो किन? अनि जो कोही बाइबल पढ्ने व्यक्ति यो उत्पत्तिको 4 अध्यायमा पढेर त्यहाँ पुग्दाखेरि उसलाई प्रश्न उठ्छ किन. अब यसको जवाब चाहिँ बाइबल आफैले दिन्छ. अनि बाइबलको सबैभन्दा राम्रो व्याख्याकर्ता चाहिँ बाइबल आफै हो, बाइबलको सबभन्दा राम्रो टिप्पणी पुस्तक चाहिँ बाइबल आफै हो. यहाँ हिब्रु 11:4 चाहिँ टिप्पणीमा जवाब दिएको छ, यहाँ पढ्छौँ, विश्वासैद्वारा हाबिलले परमेश्वरलाई कैनको भन्दा उत्तम बलिदान चढाए जसद्वारा तिनी धर्मी रहेछन् भन्ने गवाही तिनले प्राप्त गरे. परमेश्वरले नै तिनका दानहरूको विषयमा गवाही दिनुभयो र यसैद्वारा तिनी मरे तापनि अझै बात गर्दछन्. यहाँ बताएको छ कि हाबिलले चढाएको बलिदान चाहिँ कैनले चढाएको बलिदानभन्दा उत्तम थियो, जसको फलस्वरूप हाबिल तिमीलाई म धर्मी देख्छु भनेर परमेश्वरले गवाही दिनुभयो. परमेश्वरले उसको बलिदानहरूको विषयमा उहाँले ठिक छ भनेर गवाही दिनुभयो, जबकि कैनको विषयमा चाहिँ यो ठिक छैन भन्ने गवाही दिनुभयो. र म तिमीसँग तिमीलाई यसरी ग्रहण गर्न सक्दिनँ भनेर पनि उहाँले चाहिँ देखाउनु भयो. अब उनीहरूको बलिदान के थियो त? कैनले बलिदान त ल्यायो परमेश्वरका, तर उसले जस्तो ल्याउनु पर्थ्यो ल्याएन. हाबिलको बलिदानभन्दा कमसल थियो, अनि फलस्वरूप परमेश्वरले कैनको बलिदान दानहरूलाई चाहिँ ग्रहण गर्नु भएन. अनि उसले चाहिँ परमेश्वरबाट असल गवाही प्राप्त गर्न सकेन। कैन धर्मी छ भन्ने खालको गवाही चाहिँ परमेश्वरबाट आएन। किन? हिब्रु 11:4 चाहिँ स्पष्ट बताएको छ, यहाँ चाहिँ एउटै शब्दले जवाब दिन्छ, त्यो चाहिँ पहिलो शब्द हो। चार पदमा पहिलो शब्द के छ? विश्वासैद्वारा। हाबिलले चाहिँ विश्वासद्वारा आफ्नो बलिदान ल्याएको थियो, कैनले चाहिँ विश्वासद्वारा ल्याएको थिएन। कैनले विश्वासद्वारा ल्याएन, समस्या यो थियो। अब यो भनेको के हो तर? प्रश्न अब हामीले गर्नुपर्ने हुन्छ, विश्वास भनेको के हो? विश्वास कसरी गरिन्छ? हाबिलले के गर्यो, कैनले के गरेन? मसँग रोमी 10 पठाउनुहोस् त, यो एकदम महत्त्वपूर्ण छ प्रियहरू। आफ्नै जीवनको बारेमा सोच्नुहोस्, साँचो विश्वास छ कि छैन तपाईँसँग? रोमी 10:17 यसरी लेखेको छ, विश्वास चाहिँ कहाँबाट आउँछ? हाबिल कहाँ विश्वास कहाँबाट आयो अनि कैनसँग चाहिँ विश्वास किन भएन? जवाब यहाँ छ, रोमी 10:17 बताउँछ, यसकारण विश्वास सुनाइद्वारा आउँछ, सुनेर आउँछ, अथवा कुनै खबर भएपछि आउँछ। विश्वास सुनाइद्वारा आउँछ र सुनाइ चाहिँ परमेश्वरको वचनद्वारा आउँछ। परमेश्वरको वचन त्यहाँ आवश्यक पर्छ विश्वास गर्न सक्नलाई। यतिबाट हामी बुझ्छौँ कि कैन र हाबिललाई चाहिँ परमेश्वरको वचन चाहिँ आइसकेको रहेछ, परमेश्वरबाटको खबर सुनाइ भइसकेको रहेछ। एउटाले चाहिँ सुन्यो, एउटाले चाहिँ सुनेन। परमेश्वर खबर एउटाले चाहिँ हो भनेर लियो, अर्कोले चाहिँ सुन्दर सुन्यो तर नसुने जस्तै गर्यो। खास कसरी त्यो थाहा हुन्छ? किनभने उनीहरूको बलिदानहरूद्वारा थाहा हुन्छ, त्यही भन्दैछ नि त। हाबिलले कैनको भन्दा उत्तम बलिदान ल्याए, कैनलाई थाहा थियो मैले कस्तो बलिदान ल्याउनु पर्छ भनेर, थाहा थियो, उसले सुनेको थियो तर उसले ल्याएन। यदि कैनलाई थाहै थिएन मैले चाहिँ कस्तो बलिदान ल्याउनु पर्छ भनेर थाहै नभएको भए परमेश्वरले उसलाई दोषी ठहराउन मिल्दैन थियो। परमेश्वर चाहिँ एउटा व्यक्तिलाई थाहै नदिकन उसलाई थाहा नभएको कुराको लागि दोषी ठहराउने त्यस्तो हुनुहुन्न उहाँ। अब के ल्याएको थियो विचार गर्नुहोस्? कैनले चाहिँ भूमिको उब्जनीबाट ल्याएको थियो, उसले अन्नहरू ल्याएको थियो, कुनै फलहरू ल्याएको थियो, अनि उसले चाहिँ एउटा वेदी बनायो। हामी कल्पना गर्न सक्छौँ त्यहाँ चाहिँ वेदी बनाएर चाहिँ त्यहाँ विभिन्न खालको तरकारीहरू फलहरू उसले चाहिँ उमारेको, आफ्नो पसिनाले उसले खनजोत गरेर आफ्नो परिश्रमले उसले उमारेको, उसले उसको बाली नाली ल्याए, किन राम्रो थियो र? उतातिर हाबिलले चाहिँ उसको आफ्नो बगालको एउटा पाठोलाई माऱ्यो अनि उसको रगत बग्न दियो अनि त्यो रगतको बलिदान ल्याए उसले, उसको वेदीमाथि राख्यो। परमेश्वरले हाबिलको रगतको बलिदानलाई ग्रहण गर्नुभयो, कैनको यो अन्नको बलिलाई चाहिँ ग्रहण गर्नु भएन। कैन रिसायो, मेरो भाइको लिने मेरो नलिने, कैन अध्यारोमुख भयो अनि परमेश्वरले भन्नुभयो तिमीले ठिक गर्यो भने त तिमीलाई पनि ग्रहण गर्थेँ मैले। भनेको मतलब कैनलाई थाहा थियो तर उसले चाहिँ परमेश्वरको निर्देशन बमोजिम बलिदान ल्याएन। स्वयं वास्तवमा विद्रोही थियो, ऊ चाहिँ विद्रोहको बाटोमा हिँडिरहेको थियो। परमेश्वरले पापी मानिस उहाँका आउनलाई कसरी आउनुपर्छ भनेर उहाँले भन्नुभएको थियो, तर त्यसरी आएन। अनि कसरी थाहा थियो? एकचोटि उत्पत्ति तिन अध्यायमा एकचोटि पढ्दा है, उत्पत्ति तिन कैनलाई थाहा थियो भन्ने कुरा चाहिँ हामीले विभिन्न आधारमा हामीले निष्कर्ष निकाल्न सक्छौँ। एक चाहिँ हाबिलले विश्वासद्वारा उसको बलिदान ल्यायो, विश्वासद्वारा भन्न साथ उसलाई परमेश्वरबाट वचन थियो, प्रकाश थियो, मैले ल्याउनु पर्ने चाहिँ बलिदान चाहिँ एउटा रगतको बलिदान हो। कैनलाई पनि थाहा थियो, उनीहरूले पहिलोचोटि बलिदान ल्याइरहेको होइन। तपाईँले याद गर्नुभयो हिब्रू 11:4 त्यहाँ बलिदान मात्र भनेको छैन, उसको दानहरू भनेको छ। उनीहरूले यो गर्दै गर्दै आएका थिए, उनीहरू सानै हुँदादेखि कैन र आदम र हवाबाट सिकेका थिए कि परमेश्वरको आउनलाई चाहिँ एउटा रगतको बलिदान चाहिन्छ। अनि सबभन्दा पहिलो पटक यो कुरा परमेश्वरले प्रकट गर्नुभएको चाहिँ आदम र हवालाई हो, कैन र हाबिलको बुवा आमालाई हो। जब उनीहरूले पाप गरे, जब उनीहरूलाई परमेश्वरले बगैँचाबाट निकाल्नु पर्यो, उनीहरू शर्मले आफ्नो शरीरलाई ढाक्नलाई नेभाराको पातहरू गाँसेर उनीहरूले बुनेका थिए। तर परमेश्वरले चाहिँ यहाँ 21 तिन अध्यायको 21 यसो गर्नुभयो भनेको छ, अनि परमप्रभु परमेश्वरले आदम र तिनकी पत्नीका निम्ति छालाका वस्त्र बनाउनु भयो र तिनीहरूलाई पहिराइदिनु भयो, छालाका वस्त्रहरू। परमेश्वरले कुनै पशुलाई मार्नु भयो र त्यसको छाला निकाल्नु भयो र आदम र हवालाई पहिराइदिनु भयो र उनीहरूले स्वीकार गरे पनि, उनीहरूले लगाए, उनीहरूले विश्वास गरे, आदम र हवाले विश्वास गरे, ए हाम्रो यो नेभारको पाप ठिकै छ नि, किन चाहियो त्यो छालाको लुगा, किन मारेर यो भनेर चाहिँ उनीहरू परमेश्वरसँग रिसिएन। उनीहरू भने ओहो है, हामीलाई चाहिँ यसरी ढाक्नको लागि त एउटा निर्दोष पशु मर्नु पऱ्यो हाम्रो सट्टामा भनेर उनीहरूको यहाँभित्र चाहिँ एउटा नयाँ प्रकाश छिर्न थाल्यो, नयाँ सत्यता देख्न थाल्यो, पापले गर्दा त्यहाँ हाम्रो सट्टामा एकजना मर्नु पऱ्यो भन्ने कुरा। अनि परमेश्वरले त्यसैले सुरुबाट नै पापीहरूलाई बचाउन मुक्तिदाता आवश्यक छ, अनि त्यो मुक्तिदाताले मुक्ति दिने हो भने ऊ चाहिँ पापीको सट्टामा मर्नुपर्छ भनेर सिकाउन थाल्नु भएको थियो मानिसले पाप गर्ने बित्तिकै। अनि परमेश्वरले चाहिँ त्यसैले प्रकाश दिइसक्नु भएको थियो, ल म त आउनलाई चाहिँ रगतको बलिदान चाहिन्छ। अनि हाबिलले चाहिँ सबै अब नबुझे पनि परमेश्वरले जे भन्नुभएको छ त्यही गर्नु थियो, विश्वासले चाहिँ मलाई पहिला बुझाउनुहोस् अनि गर्ने नगर्ने म सोचौँला भनेर भन्दैन, विश्वासले चाहिँ परमेश्वरले जे भनेको छ हस् भन्छ। अब्राहम तिम्रो आफ्नो देश छोडेर एउटा ठाउँ जाओ, ठाउँमा जाओ, त्यहाँ तिमीलाई एउटा भूमि दिनेछु, एउटा ठुलो जाति तिमीबाट खडा गर्नेछु, अनि तिमी सारा संसारको लागि आशिष हुनेछ भन्ने बित्तिकै अब्राहम हस् भन्ने हिँड्यो। उसलाई थाहा पनि थिएन कहाँ जाँदैछु, अब छोरा छोरी कहिले जन्मिने हो थाहा पनि थिएन, अनि वास्तवमा उसले धेरै वर्ष पर्खनु पऱ्यो, 100 उमेरमा इसाक जन्मियो। तर विश्वासले त्यस्तै गर्छ, विश्वास सुनाइबाट आउँछ, सुनाइ चाहिँ परमेश्वरको वचनबाट। आफूलाई जाँच्नुहोस्, तपाईँले आफूलाई विश्वासी हुँ भन्नुहुन्छ, के विश्वास गर्नुभयो, वचन कि मान्छेको कुरा, बाइबलको सुसमाचार कि अरे अरे भन्ने कुरा। यहाँ चाहिँ हामी देख्छौँ हाबिल चाहिँ विश्वासैद्वारा परमेश्वरमा आएकोले उसलाई परमेश्वरले ग्रहण गर्नुभयो, कैन चाहिँ विश्वासद्वारा आएन, उसलाई इन्कार गर्नुभयो। त्यसैले परमेश्वरले चाहिँ के देखाउनु भयो भने बगाएको रगतद्वारा आउनुपर्छ, पापको क्षमा त्यहाँ छ, विश्वासको बाटो देखाउनु भयो, कामबाट होइन। कामद्वारा हामी परमेश्वर कहाँ ग्रहणयोग्य हुन सक्दैन। एफसी दुईमा एकचोटि पल्टाउनुहोस् त मसँग, एफसी दुई अध्याय एफसी दुईको 8-9। उनीहरूले यो बलिदान चढाउँदाखेरि उनीहरू साना साना केटाहरू थिएनन्, उनीहरू उमेर हामीलाई थाहा नभए पनि उनीहरूले चाहिँ राम्ररी सोचेर निर्णय गर्न सक्ने बुझ्ने भइसकेका थिए भन्ने कुरा चाहिँ सारा अध्यायको सन्दर्भहरूबाट प्रष्ट हुन्छ। त्यहाँ थुप्रै अरू आदम हवाका छोराछोरीहरू जन्मिसकेका थिए, अनि त्यसैले के पनि थाहा छ भने यो पहिलोचोटि उनीहरूले बलिदान ल्याइरहेको कुरो पनि होइन। कहिलेलाई थाहै छ, जहिले पनि ल्याउनुपर्ने बलिदान त्यस्तो हो, पाठ हो, रगतको बलिदान। तर एक दिन चाहिँ उसले यसरी सोचेको जस्तो देखिन्छ, अब जहिले पनि बलिदान दिनु पऱ्यो, यो भाइको पाठोसँग साट्नुपर्छ मेरो अन्न, उसको पाठो लिएर जानुपर्छ, किन मेरो आफ्नै खेती उब्जनी दिनुहुन्न? सायद यस्तै सोचे होला, ठ्याक्कै हामीले बताएको छैन, तर उसले चाहिँ पहिला पाठो बलिदान ल्याउन त भाइसँग केही न केही सट्टापट्टा त गर्नै पर्थ्यो, किनभने उसले खेती किसान गर्ने थियो, उसको बगाल थिएन, भाइको थियो, भाइले खुसी साथ आफ्नो बगालबाट साटेर दिन्थ्यो, सायद सिटीमा पनि दिन्थ्यो होला हाविन्द हुन्छ है। तर कहीँ चाहिँ पछि गएर चाहिँ उसले के सोचेको छ, मेरो आफ्नै बलिदान पनि ग्रहण गर्नैपर्छ परमेश्वर, म मेरो आफ्नै निधारको पसिनाले कमाएर खेती किसान गरेर उब्जाएको यो ग्रहण गर्नुपर्छ भनेर गएको छ। त्यो बेला चाहिँ समस्या भयो, त्यो बेला चाहिँ परमेश्वरले उसलाई इन्कार गर्नुभयो। यहाँ उसको अविश्वास देख्छ, ऊ चाहिँ साँचो विश्वासी थियो, अनि उसको कामद्वारा परमेश्वर लाई खुसी पार्न खोज्दै थियो, जबकि विश्वासद्वारा मात्र परमेश्वरलाई खुसी पार्न सकिन्छ। एफसी दुईको 8-9 यसरी लेखेको छ, किनकि तिमीहरूले विश्वासद्वारा अनुग्रहले मुक्ति पाएका छ, अनि यो भनेको मुक्ति तिमीहरू आफै बाटोको होइन, यो परमेश्वरको दान हो, कामहरू बाटो होइन, नत्र त कसैले घमण्ड गर्नेछ। कैनले चाहिँ परमेश्वरको तरिकालाई चाहिँ इन्कार गर्यो र वेदीमा आउन त आयो, परमेश्वरको उपासकको रूपमा आएको छ, तर कसरी आएको छ भने आफ्नै सोचाइले, आफ्नै विचारले, आफ्नै तरिकाले, अनि उसको आफ्नो पसिना बगाएर खेती किसानबाट उब्जनी गरेर आएको उसको फलहरू ल्याएर छ नि। एउटा कुरा, भविष्यमा इजरायलको यरुसलेममा चाहिँ एउटा भव्य मन्दिर बन्नेछ भनेर यस इजिकियलको पुस्तक 40-48 अध्यायसम्म बयान गरेको छ। त्यो बेलामा 1000 वर्षको राज्य यस संसारमा हुनेछ र प्रभु यीशु स्वयं यरुसलेमबाट राज्य गर्नुहुनेछ। त्यो बेलामा पनि पुजारीहरू हुनेछन्, परमेश्वरको उपासना गर्नेहरू। अनि कुनै बेला हेर्नुहोस् तपाईँले 44 अध्यायको 18 पदमा के लेखेको छ भने, त्यो बेलाको पुजारीहरूले लाउने एक किसिमको लुगा हुनेछ जसमा चाहिँ पसिना नआउने लुगा। परमेश्वरको उपासकहरू चाहिँ आफ्नो पसिनाले पुज्ने होइन, हाम्रो आफ्नै मेहनतले उहाँलाई चाहिँ केही रिझाउने होइन, हामी चाहिँ उहाँको पुत्रको रगतद्वारा उहाँ त जाने हो, सित्तैमा हो बढ्दा। बुझ्दै हुनुहुन्छ है, कुनै चिज यदि हामीले कमाउनु पऱ्यो भने छ नि, हामीले धेरै परिश्रम गर्नुपर्छ, निधारको पसिना झार्नुपर्छ, तारा किट्नुपर्छ भनौँ है, धेरै दुःख गर्नुपर्छ, अनि त्यो पाएपछि हामीले भन्छ ओहो मैले कत्रो दुःख गरेर मैले चाहिँ यो पाएँ, हामीलाई घमण्ड पनि हुन्छ, किन नहोस् त्यत्रो दुःख गरेछ होइन त। तर मुक्ति त्यसरी पाइँदैन, निधारको पसिनाले पाउनुहुन्न, तारा किटेर पाउनुहुन्न। तपाईँले मैले यति दिएछु चर्चलाई, म यति धाएछु चर्च, म मैले यति पढाएछु, यति उपवास गरेछु, यति प्रार्थना गरेछु भनेर तपाईँको त्यस्तो परिश्रमले तपाईँ स्वर्ग पुग्नुहुन्न प्रियहरू हो? यहाँ भनेको छ यो आफै बाटोको होइन मुक्ति, यो परमेश्वरको दान हो, यो सित्तैमा हो, यो येशु ख्रिस्टको रगतद्वारा किनिएको सित्तैको परमेश्वरको वरदान हो, कामहरू बाटो होइन। नत्र त कसैले घमण्ड गर्नेछ। अब कहिलेको समस्या त्यही हो, घमण्ड, आफ्नै विचारले चाहिँ आउँदाखेरि मलाई ग्रहण गर्नै पर्छ। तपाईँले भाइको बलिदान ग्रहण गर्नुहुन्छ भने मेरो आफ्नै बलिदान पनि ग्रहण गर्नु, उसले बुझेको छैन, ऊ पुरा अन्धकारमा छ, उसले आफ्नो पापबाट पश्चाताप नगरेको व्यक्ति देखिन्छ। अनि परमेश्वरले चाहिँ उसको बलिदानलाई इन्कार गर्नुभयो। किन? किनभने कैनलाई इन्कार गर्नुभयो। किन? किन उसको हृदय ठिक थिएन, उसले विश्वास गरेर आइरहेको थिएन। देख्दै हुनुहुन्छ, विश्वासले चाहिँ प्रमाण दिन्छ है। हाबिलसँग विश्वास भएकोले सही खालको बलिदान ल्याए, कैनसँग विश्वास नभएकोले गलत खालको बलिदान ल्याए। त्यस्तै हुन्छ चर्चमा पनि, मण्डलीहरूमा पनि। व्यक्तिलाई सोध्छ है, तपाईँ क्रिस्चियन हुनुहुन्छ हो? हजुर। कति वर्ष भयो? यति वर्ष भयो। अनि के अरे तपाईँले के गर्नुहुन्छ नि? उसले भन्छ हामी यस्तो यस्तो गर्छौँ। अनि किन गर्नुहुन्छ? कतिले भन्छन् मुक्ति पाउनलाई। तपाईँले किन बप्तिस्मा लिनुभयो? मुक्ति पाउनलाई। त्यही नै सोचेको छ उसले, मैले यो सब गरेर मैले चाहिँ स्वर्गमा एउटा ठाउँ पाउनेछु, मैले चाहिँ परमेश्वरको सब नियमहरू पालन गरेर म मुक्ति पाउँछु भन्ने ठानिरहेको छ। गलत हो। मुक्ति चाहिँ सित्तैमा पाइन्छ, तर मुक्ति पाएपछि चाहिँ हामी आज्ञाकारी त हुन्छ, तर मुक्ति पाउनलाई होइन, तर मुक्तिको प्रमाण हो। त्यसैले हाबिलले ल्याएको त्यो बलिदान चाहिँ उसको साँचो विश्वासलाई दर्शाउने कुरा थियो। उसले जे सुनेको थियो परमेश्वरले यस्तै भन्नुभएको थियो, त्यस्तै उसले ल्याएको थियो। कैनमा विश्वास थिएन। सोध्न चाहन्छु, के तपाईँ परमेश्वर कहाँ साँच्चै आउनुभएको छ कि छैन? साना बाबु नानीहरूदेखि लिएर ठुलाहरू, के तपाईँ त्यो एकमात्र पाठोद्वारा आउनुभएको छैन छ कि छैन? के तपाईँ परमेश्वरका त्यो बगाइएको रगतद्वारा तपाईँ परमेश्वरका आउनुभएको छ कि छैन? आउने बाटो चाहिँ रगतको बाटो हो, तपाईँको पसिनाको बाटो होइन। येशु ख्रिस्टले क्रुसमा उहाँले तिरिसक्नुभयो, दाम तिरिसक्यो, अब सकियो भनेर उहाँले ठुलो स्वर निकाल्नु भयो। अनि हामी चाहिँ विश्वासैद्वारा दान स्वर सित्तैमा हामी उहाँलाई चाहिँ विश्वास गरेर सित्तैमा मुक्ति दिन्छौँ। अनि त्यही कुराको सम्झनामा हामी रोटी र दाखरसबाट आज लिन लागिरहेको छौँ कि उहाँको दुःखले हामी स्वर्ग जानेछौँ, उहाँको बलिदानले हाम्रो पाप क्षमा भयो, उहाँको रगतले म किनिएको हुँ, मेरो पाप क्षमा भएको, उहाँको शरीर तोडिएकोले म चाहिँ परमेश्वरका जाने बाटो पाएको हुँ। अब यो कुरा एक दुईवटा पत्र हेरिहालौँ। पहिलो पत्रुस तिनमा अब बुझ्न सक्नुहुन्छ किन धेरै धेरै चर्च जाने क्रिस्चियनहरूलाई चाहिँ निश्चयता छैन। हामी प्रश्न गरौँ उनीहरूलाई, के तपाईँ आजै मर्नुभयो भने तपाईँ स्वर्ग जानुहुन्छ? दाजु भाइ दिदी बहिनी आजै मर्नुभयो भने उसले भन्छ खै अब सक्दो प्रयास गर्दैछु, सक्दो पसिना चुहाउँदैछु, उसको जवाफै त्यही छ। उसले बुझेको छैन सुसमाचार, त्यो नरक जाँदैछ वास्तवमा यदि उसले चाहिँ बगाएको रगतमाथि हाबिलले जस्तै विश्वासद्वारा ऊ आएको छैन भने ऊ कैन हो, ऊ दुष्टको सन्तान हो, उसले चाहिँ कमाउन खोज्दैछ जबकि ऊ सकिँदैन। यति ठुलो मूल्य कि परमेश्वरको पुत्र येशु ख्रिस्ट यो संसारमा आएर मर्नु पर्यो। अनि के तपाईँले र मैले चाहिँ परमेश्वरको बलिदान पुगेन, मेरो पसिना यहाँ थप्नु पर्यो भनेर हामीले चाहिँ परमेश्वरलाई अपमान गर्ने त्यो हुन सक्दैन। पहिलो पत्रुस तिनको अठारमा चाहिँ हामी पढ्छौँ, पहिलो पत्रुस तिनको अठार, किनकि हामीलाई परमेश्वर कहाँ पुर्याउनलाई ख्रिस्टले पनि धर्मीजनले अधर्मीहरूका निम्ति पापहरूको लागि एकपल्ट दुःख भोग्नुभयो र शरीरमा मारिनुभयो तर आत्माद्वारा जीवित पारिनुभयो। हामीलाई परमेश्वरका पुर्याउनलाई ख्रीष्टले दुःख भोग्नुभयो, स्पष्टै छ। हाम्रो पापहरूको लागि एकपल्ट दुःख भोग्नुभयो, एकपल्ट सदाको लागि सकियो है। त्यसैले आज जब हामी रोटी र दाखस लिन्छौँ, यसै सम्झना गरिरहेको छौँ त्यो पुरा भइसकेको, त्यो सम्पन्न भइसकेको बलिदानको सम्झना गर्दैछ। पहिलो पत्रस 2:24 पनि हेर्नुहोस् त मसँग, हामी पापहरूका निम्ति मरेर धार्मिकताका निम्ति बाँचौँ भनेर उहाँ आफैले आफ्नो शरीरमा हाम्रा पापहरू क्रुसमाथि भोग्नुभयो, उहाँकै चोटहरूद्वारा तिमीहरू निको पारियो। यो निको पारिनुको कुरा चाहिँ यहाँ शरीरको कुरा गरिरहेको छैन प्रियहरू, यो चाहिँ हाम्रो पापबाट हामी क्षमा पायौँ भनिरहेछ। कसरी? प्रभु येशू ख्रीष्टले आफ्नो शरीरमा हाम्रा पापहरू बोक्नुभएकोले, अर्थात् हाम्रो सट्टामा उहाँ मर्नुभएकोले, किनभने यहाँ चाहिँ क्रुस माथि भनेको छ जहाँ उहाँ मारिनु भएको थियो। किन यहाँ भनेको छ हामी चाहिँ बाँचौँ भनेर, हामीले मुक्ति पाओस् भनेर। अब हामी फर्केर जाउँ, यहाँसम्म चाहिँ भयो कैन जस्तो होइन, कैन जस्तो होइन भने चाहिँ हामी चाहिँ हाबिल जस्तो, परमेश्वरको सन्तान हो भने चाहिँ हाबिल जस्तो हुन्छ। अनि यहाँ चाहिँ अब पहिलो योहन्ना 3:12-15 चाहिँ मुख्य कुरो के छ भने, किन क्रिस्चियनहरूले एकअर्कालाई प्रेम गर्नुपर्छ, किनभने हामीसँग जीवन छ, अनि जीवनको स्वाभाविक प्रतिफल चाहिँ के हो भने त्यो जिउ छ। जीवन छ भने त्यो जिउ छ, अनि जिउनु भनेको चाहिँ प्रेम हो, परमेश्वर प्रेम हुनुहुन्छ, परमेश्वरले अनन्त जीवन हामीलाई दिनुभयो, अनि हाम्रो जीवनमा चाहिँ परमेश्वरको प्रेम हुन्छ। अनि पहिले भन्दा 3:12-15 चाहिँ यो कुरा छ, 12 त पढ्यौँ, अनि 13 हे मेरा भाइहरू हो, संसारले तिमीहरूलाई घृणा गर्छ भने अचम्म नमान, हामी जान्दछौँ हामी मृत्युबाट जीवनमा सरिसकेका छौँ, किनभने हामी भाइहरूलाई प्रेम गर्छौँ, जसले आफ्नो भाइलाई प्रेम गर्दैन त्यो मृत्युमा रहिरहन्छ, हरेक जसले आफ्नो भाइलाई घृणा गर्छ त्यो हत्यारा हो, अनि तिमीहरू जान्दछौ कुनै पनि हत्यारासित त्यसभित्र रहिरहने अनन्त जीवन छैन। यहाँ भन्दैछ जीवन छ भने प्रेम हुन्छ, त्यो प्रेम छैन भने ऊ मृत्युमा छ। अब यो 13 यहाँ भनेछ अचम्म नमान, संसारले तिमीहरूलाई के गर्छ भने घृणा गर्छ भने अचम्म मान्ने, यहाँ भनेछ अचम्म नमान, अचम्म मान्नु भनेको चाहिँ ओहो है बाह्रे हुन्छ नि, हामीलाई यस्तो अचम्म मान्नु भने त्यस्तो खालको भावना हो, जब चाहिँ हामीले सोचेको भन्दा बाहिरको कुरा हुन्छ तब चाहिँ हामी अचम्भित हुन्छौँ, त्यो चाहिँ कुनै राम्रो कुरा हुन पनि सक्छ। जस्तो कि यहुन्ना पत्रुस चाहिँ प्रार्थना गर्ने समयमा यरुसलेमको मन्दिरमा छिर्दै गर्दाखेरि त्यहाँ जन्मेदेखिको लम्बो भिख माग्दै थियो, अनि उनीहरूले भने सुन्न चाँदी त मसँग छैन तर मसँग जे छ म तिमीलाई दिन्छु, नासरतको येशूको नाममा उठेर हिँड भनेर उसलाई समातेर जुरुक्क उठाएको त त्यो जन्मेदेखिको लङ्गडो त बुरुकै उफ्रियो, उसको गोलीगाठामा बल पस्यो भनेछ, अनि ऊ त उफ्रदै परमेश्वरको प्रशंसा गर्दै त्यहाँ भिडको सामु चाहिँ ऊ त कराउन थाल्यो परमेश्वरको प्रशंसा गर्दै, अनि सबै मान्छे के भयो सम्मिलित भयो, उनीहरूले यो राम्रो खालको अचम्म थियो, त्यो राम्रो घटना घटेछ, सोचेको कहिले पनि नसोचेको कुरा यहाँ भइरहेको छ है। तर यो अचम्म मान्नु भनेको चाहिँ नराम्रो खालको पनि हुनसक्छ, जस्तो कि पावलले चाहिँ गलातियाको मण्डलीहरूलाई चाहिँ यसरी चिठी लेख्नु पर्यो, म अचम्म मान्दछु तिमीहरू यति चाँडै एउटा झुटो सुसमाचारतिर लाग्दैछौ भनेर गलाती 1:6 उसले लेख्दैछ, म चक्क पर्दै यति चाँडो अस्ति भर्खर तिमीहरू चाहिँ हामी प्रभु येशूमा विश्वास गरेर मुक्ति पायौँ भने ती खुसी हुँदै थियो, अनि अहिले चाहिँ एउटा झुटो सुसमाचारको पछि यति चाँडो कसैलाई पाल छक्क पर्दै थियो। अनि यसले के देखाउँछ भने त्यो गलातीको विश्वासीहरूको जरा चाहिँ त्यति गहिरो रहेनछ। अब प्रश्न सोध्नुपर्छ हामी आफैलाई, तपाईँलाई तपाईँको जराहरू कति गहिरो छन्? के तपाईँ साँचो सुसमाचारमा चाहिँ तपाईँ एकदमै जोडिनु भएको छ? के प्रभु येशूसँग तपाईँ यति यसरी टाँसिनु भएको छ? अनि तर यहाँ हाम्रो अचम्म नमानु भन्ने कुरा चाहिँ केमा छ भने, संसार हे मेरा भाइहरू हो, संसारले तिमीहरूलाई घृणा गर्छ भने अचम्म नमान। यहाँ के भन्दैछ भने, मुक्ति नपाएका संसारका व्यक्तिहरूले तपाईँलाई प्रेम गर्नेवाला छैन। पत्याउनुहुन्छ परमेश्वरले भनेपछि, खै मलाई त त्यो संसारको मान्छेले त खुब माया गर्छ, वचन विश्वास गर्नुहुन्न रहेछ तपाईँ। कोही कोहीले यसो पनि सुन्छु मैले, मलाई त यस्तो समस्या परेको थियो, विश्वासीले भन्दा त अविश्वासीले मलाई कत्रो सहायता गर्यो। ओहो, ठुलो प्रश्न उठ्छ यस्तो कुरा सुन्ने बित्तिकै, यो व्यक्ति चाहिँ कतातिर उभिरहेछ? एकजना व्यक्तिले यसरी भनेका छन्, जो चाहिँ परमेश्वरको शत्रु हो ऊ कहिले मान्छेको मित्र हुन सक्दैन। तपाईँले चाहिँ संसारले मलाई राम्रो व्यवहार गर्ला भनेर कहिले पनि तपाईँले आशा नगर्नुहोस्। याद गर्नुहोस्, कैनले आफ्नै भाइलाई मारे, त्यसैले त्यस्तै खालको व्यवहारको अपेक्षा गर्नुहोस्। दुर्व्यवहार, डाहा, घृणा, हत्या समेत पायो भने, अनि यदि माया गर्छ भने चाहिँ त्यो खोक्रो नै हुन्छ, झुटो नै हुन्छ, अनि भ्रमात्मक हुन्छ। केही न केही तपाईँबाट चाहिरहेको छ, उसँग जीवनै छैन, कहाँबाट परमेश्वरको प्रेम हुन्छ उसँग? हामी चाहिँ गलत खालको आशा गरिरहेको हुन्छौँ। यदि चाहिँ हामी चाहिँ ओहो किन होला यस्तो राम्रो जीवन जिरहेको थिएँ मैले, किन मलाई चाहिँ यस्तो गरेको? धेरै वर्ष अगाडि हो, म प्रभुलाई पाएको धेरै भएको थिएन, म अमेरिकामै थिएँ। नेपालमा मैले कुनै पनि विश्वासी भेटेको थिएन, किनभने मैले सुसमाचारै सुनेको थिएँ यहाँ। तर मैले नेपालको क्रिस्चियनहरूको बारेमा चाहिँ खबर भेट्टाएँ कि म पढ्न खोजिरहन्थेँ, क्रिस्चियन पत्रिकाहरू खोज्दै। अनि एक दिन एउटा लेख पढेँ त्यहाँ, पञ्चायतकालको समय थियो, नेपालमा चाहिँ कति क्रिस्चियनहरू जेलमा थिए, अनि त्यहाँ कुनै क्रिस्चियन अगुवाले चाहिँ यसरी भनेको रहेछ, हामी इमान्दार नागरिक हौँ, हामी चाहिँ कसैको नराम्रो गर्दैनौँ, तैपनि किन हामीलाई सरकारले हामीलाई राम्रो हेर्दैन? मलाई समस्या लाग्यो, कुरा के भनेको, के भनेको यो, के उसले पढेको छैन योभन्दा 15 संसारले घृणा गर्छ भनेर? किन माया खोजेको सरकारबाट, सरकारको लागि प्रार्थना गर्ने हो? तर के संसारबाट हामी दया माया खोज्ने? हामी गलत सोचाइमा छौँ। त्यो बेला नै मलाई चाहिँ ठिक लागेको थिएन त्यो सोचाइ, देख्नुभयो क्रिस्चियन जग एकदम कमजोर छ सुरुदेखि नै नेपालमा, बाइबलीय सोच छैन, मानवीय सोचले भरिएको छ, त्यसको नतिजा आज देखिन्छ। यहाँ त स्पष्ट भनेको छ यो अचम्म नमान भनेर, यसले चाहिँ के गर्छ भने वास्तवमा हामीलाई बलियो बनाउँछ, अचम्म नमान। अब के आउँदैछ हामीलाई चाहिँ, हामी तयार हुन्छौँ है, हामी चाहिँ सपना देखिरहेको छैन यहाँ, हामी वास्तविकतालाई हेर्दैछौँ है। हामीलाई चाहिँ अब के आउँछ भनेर थाहा छ भने हामी चाहिँ अचम्मित हुँदैन, हामी चाहिँ ओहो जिल्लो परेर हामी चाहिँ भताभङ्ग हुँदैन, किनभने हामीलाई थाहा छ यस्तो हुनेवाला छ भनेर प्रभुले नै अगाडि भनिदिनु भयो। त्यसैले यदि वास्तवमा संसारले तपाईँलाई धेरै माया गरेको जस्तो देखिन्छ भने होसियार तपाईँ होसियार हुनुहोस्। किन होला, के खोज्दैछ उसले मबाट? वास्तवमा धेरै सम्भावना छ तपाईँबाट केही न केही चाहन्छ। अब बाइबलको शिक्षा हो यो, हामीले भन्दा त प्रभुले जान्नुहुन्छ मान्छेको हृदय, यस्तो छ कि बाइबलले मान्छेको हृदयको कुरा पनि बताइदिएको छ। किन परमेश्वरले मान्छेको हृदयहरू जान्नुहुन्छ, अविश्वासको हृदयहरू कस्तो छ उहाँले बताउनुहुन्छ। हाम्रो पनि यस्तै थियो, प्रभुले हामीलाई नयाँ जीवन दिनुभयो। अब चाहिँ चौध पदमा जाउँ। अब भन्छ यो हुनाले हामी जान्दछौँ हामी मृत्युबाट जीवनमा सरिसकेका छौँ, किनभने हामी भाइहरूलाई प्रेम गर्छौँ। जसले आफ्नो भाइलाई प्रेम गर्दैन त्यो मृत्युमा रहिरहन्छ। दाजुभाइ दिदीबहिनीहरूलाई प्रेम गर्नु, क्रिस्चियन साँचो क्रिस्चियन दाजुभाइ दिदीबहिनीमा त्यहाँ प्रेम गरिन्छ भने त्यो चाहिँ एउटा कुराको चाहिँ प्रमाण हो। के को प्रमाण हो? उसँग जीवन छ, जीवन भएकोले जिउँदैछ, जिउनु भनेको प्रेम हो, परमेश्वरलाई प्रेम गर्नु, आफ्नो दाजुभाइलाई प्रेम गर्नु। दस आज्ञाको मुख्य कुरा नै प्रेम हो। परमेश्वरलाई आफ्नो सारा हृदय सारा प्राण सारा बल सारा मनले प्रेम गर्नु, अनि आफ्नो छिमेकीलाई आफूले चाहिँ प्रेम गर्नु। जीवन व्यवस्था जीवन यी सब जोडिएको कुरा छ। व्यवस्थाद्वारा हामीले पाउन त सकेनौँ पापी भएकोले, यीशु ख्रीष्टद्वारा अनुग्रहद्वारा चाहिँ हामीले पाएका छौँ। यसको प्रमाण चाहिँ प्रेम हो। यदि प्रेम छैन भने जीवन छैन। अनि प्रेम भनेको चाहिँ हामीले चाहिँ सतही रूपले हेरेर हुँदैन, बाइबलीय तरिकाले हेर्नु पर्यो है, बाइबलीय तरिकाले। परमेश्वर प्रेम हुनुहुन्छ, परमेश्वर जीवन हुनुहुन्छ। के तपाईँसँग अनन्त जीवन छ भने तपाईँले चाहिँ दाजुभाइ दिदीबहिनीहरूलाई प्रेम गरिरहेको भेटिने छ। जसले आफ्नो, अनि यहाँ पढ्दै जाउँ न, जसले आफ्नो भाइलाई प्रेम गर्दैन, चौध पदको दोस्रो भाग, त्यो मृत्युमा रहिरहन्छ भनेको उसले मुक्ति पाएको छैन। मुक्तिमा रहिरहन्छ भनेको मुक्ति नै पाएको छैन भन्दैछ यहाँ। ऊ चाहिँ मृत्युबाट निस्केको पनि छैन, ऊ जीवनभित्र छिरेको पनि छैन, ऊ चाहिँ आत्मिक रूपमा मरेको छ। त्यसैले के तपाईँसँग आत्मिक जीवन छ प्रियहरू छ भने त्यस भए क्रिस्चियन दाजुभाइ दिदीबहिनीहरूप्रतिको तपाईँको प्रेम हेरौँ न, हेरौँ न, किनभने यो नै जीवनको स्वाभाविक प्रतिफल हो, यसको प्रमाण हो। बगेर निस्किन्छ, जीवन छ भने प्रेम बगेर निस्किन्छ। त्यसपछि यहाँ पन्ध्र पदमा यूहन्नाले भन्छन्, हरेक जसले आफ्नो भाइलाई घृणा गर्छ त्यो हत्यारा हो, अनि तिमीहरू जान्दछौ कुनै पनि हत्यारासित त्यसभित्र रहिरहने अनन्त जीवन छैन। प्रेम नगर्नु चाहिँ घृणा गर्नु हो। अब यूहन्ना त कालो सेतो के देख्नुहुन्छ, चाहिँ यूहन्नाको पुस्तकले हामीलाई धेरै मद्दत गर्छ वास्तवमा। हामी यूहन्नाको पत्र जति मन गर्छौँ बुझ्छौँ, के देख्छौँ भने उसले चाहिँ कालो र सेतोमा छुट्याइदिएको छ। कि विश्वासी हो कि अविश्वासी हो, बिचमा छैन। कोही कोही भन्छ नि म बिचमा छु, बिचमा छैन वास्तव। कि त ऊ धार्मिकतामा छ कि पापमा जिइरहेको छ, कि त ऊ परमेश्वर सन्तान हो कि त शैतानको सन्तान हो, कालो सेतो। कि त ऊ मरेको छ कि त बाँचेको छ, अनि कि त प्रेम गर्छ कि त घृणा गर्छ, बिचमा छैन। खास म प्रेम पनि गर्दैन घृणा पनि गर्दैन, म बिचमा छु, छैन यूहन्नाको सोचाइमा त। अनि वास्तवमा परमेश्वरको कालो सेतो सोचाइ यस्तो छ। व्यवहारिक रूपमा चाहिँ हामी बदली हुँदै गरेकोले चाहिँ त्यहाँ धेरै अरू गोलमाल छ, पाप स्वभाव छ, नयाँ स्वभाव पनि छ, सिक्दैछौँ लड्दैछौँ होइन, व्यवहारिक रूपमा त्यस्तो छ। तर यहाँ चाहिँ ओदामा देखाएको छ र यो चाहिँ वास्तविक रूपमा हुनुपर्ने यस्तो छ भन्ने छ, बुझ्नुहुन्छ नि। परमेश्वरले सहायता गर्नुभएको चाहिँ प्रेम नगर्नु चाहिँ घृणा गर्नु हो। कि त तपाईँले आफ्नो भाइलाई प्रेम गर्नुहुन्छ कि त घृणा गर्नुहुन्छ। के जस्तो भने प्रभु येशूले जसरी जस्तै कुरा गर्नुभएको थियो, उहाँले भन्नुभयो जो मसँग छैन त्यो मेरो विरोधमा छ, अनि जसले मसँग बटुल्दैन त्यसले सर्वष्ट पार्दछ, मत्ती 12:30। यसबाट के सिक्छ भने हामी लाइक हामी खतरामा छौँ यदि हामी चाहिँ एउटा यस्तो अवस्थामा हाम्रो अवस्था छ भने जहाँ चाहिँ हामी हाम्रो क्रिस्चियन दाजुभाइ दिदीबहिनीहरूप्रति चाहिँ हामी बेपरवाह होइन, बेपरवाह है जसैको होस् भन्ने खालको हाम्रो छ भने हामी भयङ्कर खतरामा छौँ भनेको कहाँ हुनुहुन्छ तपाईँ भन्ने प्रश्न उठ्छ त्यहाँ. यदि तपाईँ चाहिँ निरुत्सुक उत्सुक होइन जोसिलो होइन तर निरुत्सुक के म मेरो भाइको गोठालो हुँ र त्यस्तो खालको के गहिनको सोचाइ हो त्यो छ भने चाहिँ हामी चाहिँ राम्रो अवस्थामा छैन. होसियार हुनुहोस् के परमेश्वरको जनहरूप्रतिको तपाईँको प्रेम सेलाउँदैछ कि. यदि सेलाउँदैछ भने परमेश्वरप्रतिको तपाईँको प्रेम पनि सेलाउँदैछ. त्यो व्यक्ति जसले चाहिँ आफ्नो जीवनको आदत स्वरूप नै आफ्नो भाइलाई घृणा गर्छ भने ऊ चाहिँ विश्वासी होइन. पहिले उनीहरूले स्पष्ट भनिन्छ उसँग नयाँ जीवन छैन, नयाँ हृदय छैन, खालि पुरानो मात्र छ. तपाईँ चाहिँ कहाँ हुनुहुन्छ, मृत्युमा हुनुहुन्छ कि जीवनमा हुनुहुन्छ, तपाईँलाई जाँच्नुहोस्. यहाँसम्म हामीले हेऱ्यौँ अनि सोह्रदेखि अठारको हामी अलिकति हेरौँ अनि प्रभु भोजमा सँगसँगै लानेछौँ. सोह्र पद, उहाँले हाम्रा निम्ति आफ्नो प्राण अर्पण गर्नुभएको छ, यसैबाट हामी परमेश्वरको प्रेम थाहा पाउँछौँ र हामीले भाइहरूका निम्ति आफ्ना प्राणहरू अर्पण गर्नुपर्छ. तर जससँग यस संसारको सम्पत्ति छ र आफ्नो भाइलाई खाँचोमा परेको देख्छ तर ऊप्रति आफ्नो हृदय कठोर पार्छ त परमेश्वरको प्रेम उसमा कसरी रहन्छ र. मेरा साना नानीहरू हो, वचनले मात्र होइन, जिब्रोले मात्र पनि होइन, तर कामले र सत्यताले प्रेम गरौँ. यहाँ चाहिँ यहोन्नाले अब तेस्रो कारण दिँदैछ किन हामी क्रिस्चियनहरूले एकअर्कालाई प्रेम गर्नुपर्दछ. हामीले प्रेम गर्नुपर्दछ किनभने परमेश्वरले प्रेम गर्नुभयो. कारण यही नै हो, परमेश्वरले प्रेम गर्नुभयो त्यसैले हामीले पनि प्रेम गर्नुपर्दछ. हामी प्रेम गर्छौँ किनभने उहाँले प्रेम गर्नुभयो. हामी सन्तान हौँ भने हाम्रो बुवाको देखा सिकी गर्नेहरू हुनुपर्ने हो. म परमेश्वरको सन्तान हुँ भन्छौँ भने देखा सिकी गर्दैछौँ त. पहिला चाहिँ परमेश्वरले प्रेम गर्नुभयो अनि त्यसपछि चाहिँ प्रतिक्रिया स्वरूप हाम्रो प्रेम चाहिँ अब आउनुपर्ने हो. यो कुरा पहिले हुना 4:19 पनि सिकाएको छ. 4:19 हामी उहाँलाई प्रेम गर्छौँ किनभने उहाँले पहिले हामीलाई प्रेम गर्नुभयो. परमेश्वरले प्रेम गर्नुभयो भने हामी कसरी जान्दछौँ, किनभने यो टेबलले देखाइरहेको छ. यहाँ रोटी छ अनि दाखरस छ. परमेश्वरको प्रेमको सम्झना गराउने यी दुईवटा चिन्हबाट हामी लिन लागिरहेको छौँ आज. रोटी र दाखरसले के देखाउँदैछ भने परमेश्वरले आफ्नो प्राण चाहिँ बिसाउनु भयो, आफ्नो प्राण अर्पण गर्नुभयो, मान्छे भएर आउनुभयो हाम्रो लागि, आफ्नो ज्यान दिनुभयो, आफ्नो प्राण दिनुभयो. अनि त्यसैले हामीले पनि आफैबाट अरू दाजुभाइ दिदीबहिनीहरूलाई दिनुपर्छ भनेर आफैबाट. परमेश्वरले चाहिँ आफूभन्दा अलगको कुनै चिज पुत्त पठाउनु भएन, उहाँले त थुप्रो राम्रो चिज बनाउन सक्नुहुन्छ अनि राम्रै चिज हुन्छ, उहाँले जे बनाए पनि दिए पनि, तर उहाँले आफैलाई दिनुभयो. नानी यहाँ भन्दैछ प्रेम भनेको नि यो आफैबाट दिनु. किरण भन्ने एकजना भाइ छ अनि उसले आफ्नो कुमार भन्ने भाइलाई हेर्दैछ, उसलाई खाँचो परेको छ. कुमार बिरामी छ, उसलाई डक्टर कहाँ जानु परेको छ, उसँग पैसा पुग्दैन. अनि किरणले के गर्छ भने कुमारलाई लगेर हस्पिटलमा लैदिन्छ अनि उसको खर्चहरू सबै तिर्दिन्छ. यसरी चाहिँ सानो तरिका हो यो, सानो तरिकाले पनि किरणले आफैबाट कुमारको लागि दिइरहेको छ. अर्कोतिर दिदी करुणाले चाहिँ बहिनी कृपा लाई देख्छ, उसको पनि खाँचो छ. तिनजना बच्चाहरू छन् पाउनुपर्ने, श्रीमान बिरामी भएर काम गर्न सकेको छैन अनि तर करुणासँग पनि पैसा छैन दिनलाई. तर करुणाले के गर्छ भने कृपासँग मेला जान्छ अनि उसको मेलाको काममा सहायता गरिदिन्छ. यसरी चाहिँ आफैबाट उसले दिइरहेको छ, जे सक्छ गरिरहेछ. एउटा सानो केटो सङ्गतिमा आएछ चर्चमा, पहिलो ऊ चाहिँ नयाँ नयाँ रहेछ, अनि ऊ चाहिँ एकदम लाज मान्ने केटो रहेछ है, तिमीहरू त लाज मान्ने है, अनि अनि कोहीसँग नबोलिकन बसिरहेको रहेछ। अनि त्यहाँ त एकजना सुन्दर भन्ने 13 वर्षको विश्वास गरेको भर्खरै विश्वास गरेको बाबु रहेछ, अनि सुन्दरले चाहिँ देखेछ ओ नयाँ यहाँ म जस्तै केटो आएछ, अनि उसले डराएर बस्छ, म चाहिँ उसँग गएर कुरा गर्छु, म उसलाई साथी बनाउँछु, म चाहिँ उसलाई चाहिँ स्वागत गर्छु, अनि उसलाई चाहिँ भन्छु येशु तिम्रो लागि पनि क्रुसमा मर्नु भएको, म येशुको प्रेम उसलाई बताउँछु भनेर गर्छ। तर यदि छ नि किरणले यसरी भनेको भए त्यो कुमारलाई अर्कोले सहायता गरोस्, मेरो आफ्नै कति समस्या छ, अब त्यसरी सोच्यो भने के हुन्छ, प्रश्न उठ्छ किरणभित्र परमेश्वरको प्रेम खोइ भन्ने प्रश्न उठ्छ त्यहाँ, म त ऊ किरण त क्रिस्चियन भन्ठानेको। अनि त्यही त्यस्तै गरी करुणाले यदि चाहिँ कृपाको खाँचो देख्दादेखि पनि नदेखा जस्तो गर्छ है, खै मलाई थाहै थिएन, प्रश्न उठ्छ खै त करुणाको हृदयमा परमेश्वरको प्रेम खोइ, करुणा त क्रिस्चियन भन्ठानेको, बुझ्नुहुन्छ यो 16 पदले त्यही सिकाइरहेछ। यहाँ के भनेको छ भने 17 पदमा चाहिँ जससँग यो संसारको सम्पत्ति छ र आफ्नो भाइलाई खाँचोमा परेको देख्छ तर ऊप्रति आफ्नो हृदय कठोर पार्छ त परमेश्वरको प्रेम उसमा कसरी रहन्छ र खै त परमेश्वरको प्रेम भन्ने प्रश्न उठ्छ। अनि यो वाक्यांशलाई एकछिन विचार गर्नुहोस्, यो हृदय कठोर पार्ने भनेको छ नि यहाँ, यो हृदय भन्ने शब्द नेपालीमा यसरी हृदय भनेर अनुवाद गरेको छ तर ग्रिक भाषामा चाहिँ यो भनेको छ भित्र, भित्र भित्र भनेको हृदय गुटु मात्र होइन, भित्र चाहिँ के आउँछ भने यसमा चाहिँ ग्रिकहरूको सोचाइमा चाहिँ यो चाहिँ मुटु, फोक्सो, कलेजो, मृगौला सबै आइपर्छ है, आँधामुढी सबै, किनभने यसरी सोच्थे ग्रिकहरूले कि भावना त्यहीँबाट हुन्छ, जस्तो कि हामीलाई चाहिँ भावना केही आवेग आउँदाखेरि के हुन्छ हाम्रो मुटु ढुक 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 अलिकति चढ्छ क्या, हाम्रो भावना केही उत्तेजित हुँदाखेरि हाम्रो भावना उत्तेजित हुँदाखेरि हाम्रो सास पनि बढ्छ है, राम्रो नराम्रो भावना सास बढ्छ अनि भित्र पनि के हुन्छ। अनि त्यसैले यो हृदय भन्ने शब्दलाई चाहिँ कसरी अनुवाद गरेको छ भने विभिन्न ठाउँमा टिठ लाग्नु भन्ने शब्द पनि छ है, अथवा कोमल प्रेम भनेर पनि अनुवाद गरेको छ, कोमल मायाहरू भनेर अनुवाद गरेको छ। जस्तो प्रभु येशूले जब मानिसहरूलाई देख्नुहुन्थ्यो उहाँले भन्नुहुन्थ्यो मेरो हृदय दयाले भरिएको छ, त्यही शब्द हो। जब त्यो कोर लागेको मान्छे चाहिँ प्रभु येशूका ढुङ्गा टेक्दै ए प्रभु तपाईँले चाहनुभयो भने तपाईँले मलाई शुद्ध पार्न सक्नुहुन्छ भनेर बिन्ती गर्यो प्रभु येशूलाई, अनि त्यहाँ लेखेको छ प्रभु येशू तुरुन्तै दयाले भरिनु भयो अनि उसलाई छुनु भएर भन्नुभयो म चाहन्छु तिमी शुद्ध हो। मर्कुस 1:40 र 41 हाम्रो नेपाली बाइबलमा चाहिँ कसरी अनुवाद गरेछ भने त्यही शब्द, अनि येशूले टिठ्याएर, त्यही शब्द हो यो हृदय भनेर अनुवाद गरेछ, तर टिठ्याउनु कोमल मायाहरू। पावलले चाहिँ यसरी लेख्छन् फिलिपीहरूलाई किनकि परमेश्वर मेरो साक्षी हुनुहुन्छ, हुन त जेलमा थियो उसले लेख्दैछ फिलिपीहरूलाई येशु ख्रिस्टको कोमल प्रेममा म तिमीहरू सबैको कति साह्रै तीर्षणा गर्दछु। पावलको शब्दहरू यो येशु ख्रिस्टको कोमल प्रेम फिलिपीहरूलाई भन्छ, यसकारण यदि ख्रिस्टमा कुनै कोमल माया र कृपाहरू छन् भने, यही शब्द हो। अनि एउटा त पढौँ कलसी 3 अध्यायमा एकचोटि पल्टाउनुहोस् त मसँग, कलसी 3 मैले घडी हेर्दाखेरि चाहिँ म अलिकति लामो होला जस्तो देखिसकेँ, मैले कृपया धैर्य गर्नुहोला, आज त एउटा सभा मात्र छ त्यसैले मलाई अलिकति लामो भयो भने छुट दिनुहुन्छ होला। कलसी 3:12 पदमा चाहिँ यति सुन्दर शब्दहरू छ, हेर्नुहोस् न यहाँ कलसी 3:12 क्रिस्चियनहरूलाई अर्थी, यसकारण परमेश्वरका चुनिएका पवित्र र प्रिय जनहरूले चाहिँ कोमल मायाहरू, दया, मनको नम्रता, दीनता, सहनशीलतालाई धारण गर अथवा यस्तो खालको चरित्रले आफूलाई आत्मिक पोशाक लगा भनिरहेछ। अनि पावलले अर्को मण्डलीलाई चाहिँ अर्कै तरिकाले लेख्नु पर्यो। कोरिन्थको मण्डली चाहिँ पावलसँग चाहिँ बेखुसी भइरहेको थियो। पावलले उनीहरूलाई सुसमाचार सुनाएर त्यो मण्डलीलाई स्थापना गर्नलाई 18 महिना दिलो ज्यान दिएको थियो। तर अब कोरिन्थको हृदय त पावलतर्फ त चिसो भइसकेको रहेछ। अनि पावलले लेख्नु पर्यो, तिमीहरूका लागि हाम्रो हृदय साँघुरो छैन। कोरिन्थीहरू हो, हाम्रो हृदय त एकदम फरागिलो छ तिमीहरूप्रति, तर तिमीहरूको तिमीहरूका हृदयहरूमा साँघुरो छौ। अब मेरा नानीहरूलाई चाहिँ म भन्दछु, यसको बदलामा तिमीहरू पनि फराकिला हौ। त्यही शब्द हृदयहरू, हृदय कोमल मायाहरू चाहिँ कस्तो भएछ? कोरिन्थको कोमल माया त खिचडीको सुकेर सुकेको केरा जस्तो भएछ, सुकेर गएछ। पावलले भन्छ त्यस्तो हुन नदे। त्यसैले यसबाट के सिक्दैछौँ? स्वार्थीपना, खालि आफ्नै मात्र विचार गर्ने, अर्काको लागि वास्ते नगर्ने, यो कठोरपना, जब हामी चाहिँ असंवेदी हुन्छौँ अर्काको खाँचोहरूप्रति, यो चाहिँ पाप हो। हाम्रो पुरानो स्वभाव चाहिँ स्वार्थी छ। पुरानो स्वभाव चाहिँ भित्रभित्र जरासम्मै स्वार्थी छ। त्यसैले के गर्ने हो? तपाईँ यदि क्रिस्चियन हुन्छ भने तपाईँसँग क्रिस्चियन हुन्छ, ख्रिस्टलाई पहिरहने हो, ख्रिस्टलाई पहिरहनुहोस्। अनि त्यो स्वार्थीपनको लुगालाई फालिदिनुहोस्, प्रेम धारण गर्नुहोस्। यदि क्रिस्चियन हुनुहुन्छ भने तपाईँसँग ख्रिस्ट हुनुहुन्छ, ख्रिस्टलाई पहिरनुहोस्। उहाँ प्रेम हुनुहुन्छ र उहाँलाई चाहिँ उहाँको प्रेम तपाईँको जीवनमा जिउन दिनुहोस्। आदमले तपाईँको यो शरीरलाई धेरै वर्ष चलायो, अब ख्रिस्टलाई चलाउन दिनुहोस्। कसरी गर्ने यो सोच्नुहोस्? कसरी गर्ने यो के यसो हो त? ल म पर्खन्छु, अब अलिकति न्यानो न्यानो भावना आओस्, अलिकति मायालु कृपालु भावनाहरू यसो जागोस्, पर्खेर बस्ने हो? पर्खेर बस्यो भने कहिले पनि आउँदैन। हामी चाहिँ विश्वासैद्वारा कदम चाल्नुपर्छ, भावनालाई पर्खेर बस्ने होइन। यो हामीले प्रेम गर्नुपर्छ भनेर थाहा छ, अनि त्यसैले परमेश्वरको आज्ञा हो यो। त्यसैले हामीलाई लागोस् नलागोस्, पहिला चाहिँ हाम्रो इच्छा शक्तिलाई प्रयोग गर्ने हो। भावना शक्ति पछि आउँछ, इच्छा शक्तिलाई पहिलो ठाउँ दिने हो। पहिला चाहिँ इच्छा शक्तिले के गर्छ भने हृदयलाई खोल्छ है। हृदय त साँघुरो भएको छ है, बन्द भएको छ, कठोर भएको छ, इच्छाले चाहिँ खोलिदिन्छ। अनि त्यसपछि हृदयबाट पवित्र आत्माद्वारा पवित्र भावनाहरू निस्किन्छ। त्यही तर यदि चाहिँ हाम्रो इच्छा नै पहिला गरेनौँ, पहिले योभन्दा तिन जस्तै हुन्छ, आफ्नो हृदयलाई चाहिँ कठोर भनेको चाहिँ बन्द भन्ने शब्द हो, त्यो चाहिँ बन्द गर्नु, ठ्याक्कै ढोका ड्याङडुङ बन्द, त्यो बन्द गऱ्यो भने त कहाँबाट चाहिँ ती भावनाहरू बग्न सक्छन् र? त्यसैले पहिला चाहिँ प्रेम गर्नलाई चाहिँ हामीले रोज्ने हो, रोज्ने हो। यो छनौट हो श्रीमान श्रीमतीहरू। पहिला त एकदम माया लाग्थ्यो, प्रेम गर्थे मलाई, आजकल त खै प्रेमै छैन यहाँभित्र, खै के भयो के भयो? होइन, उसले बुझेकै छैन प्रेम त्यस्तो होइन, प्रेम चाहिँ रोजाइ हो, भावना पर्खेर बस्ने होइन, रोज्ने हो। पतिहरू पत्नीहरूलाई प्रेम गर, लागोस् नलागोस् म उसलाई सहायता गर्नुपर्छ, म उसको खाँचो हेरिदिनुपर्छ, उसलाई वास्ता गर्नुपर्छ, अनि भावनाहरू चाहिँ पछि आउँछन्। परमेश्वरको आज्ञा पालन गर्नु नै प्रेम हो। पहिला परमेश्वरलाई हो वास्तवमा, अनि त्यसपछि परमेश्वरलाई प्रेम गर्नु भनेको नि उहाँको आज्ञा मान्नु हो। योग्य नै छैन के प्रेम गर्ने यस्तोलाई पनि, होइन, परमेश्वरले प्रेम गर्नुभयो उसलाई, उसको लागि ख्रिस्ट मर्नु भयो, त्यस भए म उसलाई प्रेम गर्नुपर्छ। भावनाको कुरा होइन प्रिय, यसरी नै हामी चाहिँ सबै प्रभुको सेवा गर्ने हो। हामी हिँड्दैछौँ है, अनि हामी के निर्णय गर्छौँ? मेरो खल्तीमा भएको यो सुसमाचारको पुस्तिका उसलाई दिन्छु है, म चाहिँ गएर मेरो छिमेकीलाई उसको आत्माको बारेमा कुरा गर्छु आज, यो रोजाइ हो, यसो पर्खेर खै जाउँ जाउँ जस्तो लाग्छ कि छैन आज, अँ जाउँ जाउँ जस्तो लाग्यो आज जानु पऱ्यो, त्यसरी होइन है, तपाईँ धेरै जानुहुन्न त्यसरी त, है कतिजना चाहिँ त्यसरी कुरा गर्छन् क्या, एकदम जाउँ जाउँ लाग्यो मलाई अनि त्यसरी आयो, त्यसरी जिउने होइन क्रिस्चियन जीवन, हामी जिउने चाहिँ रोजाइले हो, प्रेम चाहिँ एउटा रोजाइ हो, अनि यसरी चाहिँ जब हामी यसरी निर्णय गर्छौँ होइन, कोही पाहुना आज पहिलोचोटि यहाँ मण्डलीमा आएको छ, कोही कुरा गरिरहेको छ उसँग, तपाईँ गएर चाहिँ उसँग कुरा गर्न जानुहुन्छ, बस्नुहुन्छ, परिचय गर्नुहुन्छ, आफ्नो गवाई बाँड्नुहुन्छ, मैले यसरी प्रभुलाई पाएँ है, त्यो रोजाइ हो, खै जाउँ जस्तै लागेको छ उसमा के जाने, त्यसरी होइन प्रियहरू है, प्रेम त्यसरी हुँदैन, त्यो चाहिँ के हो भने बन्द पारिरहेछ, हामीले बन्द गरिरहेछ, त्यसैले हामी हेर्दैछौँ रोटी र दाखरस, परमेश्वर चाहिँ प्रेम हुनुहुन्छ, उहाँले रोज्नु भयो अयोग्यहरूलाई, हामीलाई हेरेर ओहो जाउँ जाउँ लाग्यो उनीहरूको लागि म मुक्तिको उद्धार प्रबन्ध गर्नु, त्यस्तो होइन, उहाँ चाहिँ हृदयदेखि नै प्रेम हुनुहुन्छ, उहाँले देख्नुहुन्छ हाम्रो खाँचो, त्यसपछि उहाँ अगाडि बढ्नुहुन्छ, अनि उहाँले चाहिँ हाम्रो लागि आफ्नो प्राण धरिदिनु भयो, यो हामी बुझ्न सक्छौँ, जब हामी प्रभु भोजमा आउँछौँ हामी प्रार्थना गर्छौँ प्रभु हामी यो तपाईँको प्रेम जान्न सकौँ, अनि म पनि तपाईँ जस्तो हुन सकौँ, तपाईँको दुःखहरू म बुझ्न सकौँ, अनि म पनि तपाईँको निम्ति दुःख भोग्न तयार हुन सकौँ, तपाईँको कति मूल्य तिर्नु भयो त्यो म अझ गहिरेर जान्न सकौँ, अनि म पनि तपाईँको निम्ति खर्चिन सकौँ,